अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
चौरेस तस्करीमा पाकिस्तानी नागरिकको संलग्नता भएको बाँकेमा खुलासा, नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध लिखित सामूहिक प्रतिबद्धता,
बर्दियामा मात्रै बाढीबाट 125,000 मानिस प्रभावित, बाँकेको हिर्मिनियाबाट 3 गोलिया सालको काठ प्रहरीद्वारा बरामद,
कैलालीको कैलारीमा निर्माण पूरा नहुँदै करोडौंको स्वास्थ्य भवन जीर्ण, जाजरकोटमा बेलायती स्वयंसेवीले विद्यार्थीलाई अङ्ग्रेजी सिकाउँदै,
र कञ्चनपुरको मजगाउँ विमानस्थल सञ्चालनका लागि दबाव, रुकुमको तातोपानी संरक्षणका लागि 1,00,000 विनियोजन।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
पश्चिम डायरीको सुरुमा चरेस तस्करीमा पाकिस्तानी नागरिकको संलग्नता भएको खबर दैनिक नेपालगञ्जबाट लिएका छौँ। अदालतबाट सजाय पाएका व्यक्तिको आचरण सुधार होस् र पुनः सामान्य जीवन बिताउन सकोस् भन्ने उद्देश्यले स्थापित कारागारलाई सुधार गृह पनि भनिन्छ, तर उक्त सुधार गृहबाटै अपराध क्षेत्रमा ठूलो भूमिका निर्वाह भइरहेको तथ्य बाहिर आएको छ। बाँकेभित्र चरेस र ब्राउन सुगर तस्करीमा 2 वर्ष अघि ठूलो परिणामको ब्राउन सुगर सहित काठमाडौँमा पक्राउ परेका पाकिस्तानी नागरिक नासिर अली खाँको संलग्नता रहेको खुलासा भएको छ। प्रहरी इकाई कार्यालय नेपालगञ्ज साबिक अञ्चल प्रहरी कार्यालय बेरी बाँकेले 21 केजी चरेसहित 2 जनालाई पक्राउ गरेपछि तस्करीमा संलग्न पाकिस्तानी नागरिकको खुलासा भएको हो। पाकिस्तानी नागरिक नासिर अली खाँ काठमाडौँमा पक्राउ परेर सजाय पाएपछि काठमाडौँ केन्द्रीय कारागारले उहाँलाई गत वर्ष कारागार कार्यालय धादिङमा सारेको थियो। आचरण शङ्कास्पद देखा परेपछि धादिङबाट उहाँलाई पुनः काठमाडौँ सारिएको कारागार अभिलेखमा उल्लेख गरिएको छ। नेपाली क्षेत्रबाट भारतका विभिन्न सहरहरूमा पुग्ने गरेको चरेस र भारतबाट नेपाली क्षेत्रमा आउने गरेको लागु औषधका लागि अधिकांश पुँजीमा कारागारभित्रबाटै लगानी हुने गरेको पनि खुलेको छ। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
सुर्खेतका जनप्रतिनिधिले घुस नखाने प्रतिबद्धता जनाएका छन्। जिल्लाका 9 वटै स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले आफ्नै कार्यालयभरि घुस नखाने, नदिने र नसहने प्रतिबद्धता जनाएका हुन्। जिल्ला समन्वय समिति र नागरिक समाज संस्थाले हिजो वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिले घुस नखाने प्रतिबद्धतासहित सामूहिक हस्ताक्षर गरेका छन्। जनप्रतिनिधिका साथै जिल्ला स्थित सबै राजनैतिक दल र नागरिक समाजका प्रतिनिधिले पनि घुस नखाने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। जनताको धेरै अपेक्षा बीच सकेसम्म उदाहरणीय काम गरेर देखाउँछु भन्ने मेरो प्रतिबद्धता छ। सुशासनकै प्रमुख मुद्दा भएको अहिलेको सन्दर्भमा म आफू आफ्नो कार्यालय भर स्वच्छ र पारदर्शी भई कुनै पनि नराम्रो काम गर्ने छैन। भ्रष्टाचार विकासको बाधक हो, यसको निराकरणका लागि म प्रतिबद्ध छु। म मेरो गाउँ, मेरो नगर र मेरो जिल्लालाई सुशासनयुक्त बनाउन दृढ सङ्कल्प गर्दछु। साथै मेरो कार्यकालभर म घुस खान दिन्न र सहन प्रतिबद्धता पत्रमा उल्लेख छ। आजको नागरिक पश्चिमेलीमा नगेन्द्र उपाध्यायले लेख्नु भएको छ। भ्रष्टाचार नियन्त्रणको उपायको बारेमा नागरिक आवाज केही बेरमा सुनाउनेछौ।
नेपालका 34 जिल्लामा भ्रष्टाचार विरुद्ध म खाँदिन अभियान हिजोदेखि सुरु भएको हो। यो अभियान अन्तर्गत सबै जिल्लाहरूमा हस्ताक्षर अभियान एकैपटक सञ्चालन गरिएको हो। नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्देश्यले म खाँदिन अभियान अन्तर्गत हस्ताक्षर अभियान सुरु गरिएको सूचना मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनु भएको छ। कार्यक्रममा विभिन्न स्थानीय तहहरू, गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूका साथै जिल्ला स्थित विभिन्न सरकारवालाहरूको उपस्थितिमा भ्रष्टाचार विरुद्ध एक हुने प्रतिबद्धता व्यक्त गरिएको हो। यस सम्बन्धी हामीले जनरम बोली पनि तपाईँलाई केही बेरमा प्रसारण गर्नेछौँ। साथै कार्यक्रममा सहभागीमै भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारीमा हातेमालो भई सो अभियानलाई सफल बनाउन बाँके जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउन सबैसँग आग्रह समेत गरिएको हो।
नेपालकै जोखिमपूर्ण विमानस्थलका रूपमा परिचित कर्णालीको डोल्पा स्थित जुफाल विमानस्थल सुचारू भएको छ। विमानस्थलको कालो पत्रे कार्य सकिएपछि पहिलोपटक तारा एयरको 9 NMBM कल साइन भएको, जहाजको सफल अवतरण गरेपछि विमानस्थल सुचारू भएको हो। आजको नागरिक दैनिकमा डिबी बुढाले लेख्नु भएको छ।
यसैबीच लामो समयदेखि बन्द कञ्चनपुरको मजगाउँ विमानस्थल पुनः सञ्चालनको माग गर्दै दबाव समूह गठन गरिएको छ। विभिन्न सङ्घ संस्था र सर्वसाधारणको भेलाले दबाव समूह गठन गरेको हो। फेसबुक पेजबाट सुरु गरिएको दबावमूलक अभियान भेलामा प्रेरित भएपछि समूह गठन गरिएको खबर कान्तिपुरमा प्रकाशित छ।
गत साउन अन्तिम साता आएको बाढीले बर्दियाका 125,000 मानिस प्रभावित भएका छन्। जिल्ला दैविक प्रकोप उद्धार समितिले स्थानीय तह मार्फत गरेको क्षति विवरण सङ्कलनका क्रममा बर्दियाका 128,303 बाढीबाट प्रभावित भएका छन्। बाढीमा 63,769 महिला र 64,534 पुरुष प्रभावित भएको समितिले जनाएको छ। उनीहरूमध्ये अधिकांश गुलरिया नगरपालिकाका छन्। समितिका अनुसार बर्दियामा 24,055 परिवार बाढीबाट प्रभावित भएका छन्। तिनीहरूमध्ये 2,485 घर पूर्ण रूपमा क्षति भएका छन्। त्यसै गरी 17,950 घरमा आंशिक क्षति भएका छन् भने 3,620 घरमा सामान्य क्षति भएको छ। जिल्लामा रहेका 8 स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको गुलरिया नगरपालिकाका बाढीबाट बढी प्रभावित भएको छ आजको नयाँ पत्रिकामा खबर छ।
बाँकेको हिर्मिनियाबाट जिल्ला वन कार्यालय बाँकेको टोलीले अवैध काठ नियन्त्रणमा लिएको छ। जिल्ला वन कार्यालयको टोलीले हिर्मिनिया 2 3 गोलिया सालको काठ नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत पुष्पराज बर्तौलाले जानकारी दिनुभयो। उहाँले काठ बेवारिसी अवस्थामा फेला परेको दावी गर्नुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
स्कटल्यान्डका 17 वर्षीय लुइस फोरसाइफ र वेल्सका 19 वर्षीय ग्रेफ मार्टिन खलङ्गा स्थित त्रिभुवन माविका विद्यार्थीलाई अङ्ग्रेजी सिकाउन लागि परेका छन्। यी दुई स्वयंसेवकलाई सोमबार प्रधानाध्यापक हेडम्ब बहादुर शाहले स्वागत गर्नुभयो। प्रोजेक्ट ट्रस्ट युकेबाट स्वयंसेविकाका रूपमा उनीहरू 1 लागि आएका हुन्। उक्त संस्थाले ए लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन दिएर नेपाल, भारत, म्यानमार, दक्षिण अमेरिका, अफ्रिका, मलेसिया लगायत 36 देशमा 300 स्वयंसेवक हटाउने गरेको छ। ट्रस्ट युकेले बेलायत र फ्रान्सका स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाज सेवामा खटाउने गरेको हो। ट्रस्टले नेपालमा अङ्ग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ। यो जाजरकोटको खबर हो। आजको कान्तिपुरमा भीम बहादुर सिंहले लेख्नु भएको छ।
5 crore बजेट खर्चेर निर्माण कार्य थालिएको प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन सम्पन्न नहुँदै जीर्ण बनेको छ। यो कैलालीको खबर हो। ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगरेपछि कैलाली गाउँपालिका 8 उदासीपुरमा रहेको स्वास्थ्य भवन आफै अस्वस्थ भएको हो। शहरी विकास मन्त्रालयले 5 crore रुपैयाँ लगानी गरेर प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालेको थियो। भवन निर्माणको ठेक्का पाएको आशिष बुढीगङ्गा एडभेन्चर कम्पनीले समयमा काम सम्पन्न नगर्दा निर्माणाधीन स्वास्थ्य भवनको अवस्था खस्किएको खबर पश्चिम टुडेमा छ।
जिल्ला स्थित तातोपानी संरक्षणका लागि सिस्ने गाउँपालिकाले 1,00,000 रुपैयाँ विनियोजन गरेको छ। तातोपानीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यले उक्त रकम विनियोजन गरिएको हो। सानीभेरी नदीसँगै सटेको तातोपानी मुहान बाढीका कारण बगरमा परिणत हुँदै गएको बताउँदै गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले तातोपानी मुहान संरक्षणका लागि पहल थालेको बताउनुभयो। यो रुकुमको खबर हो। आजको नागरिक दैनिकमा गणेश विकले लेख्नु भएको छ।
टेम्पो र अटोरिक्साहरूको गैर कानुनी र जोखिमपूर्ण रूपमा यात्रु ओसार्ने कार्य विरुद्ध बाँकेका कानुन व्यवसायहरूले अदालतमा मुद्दा दायर गरेका छन्। कानुनत सवारी चालक अनुमति पत्रमा सी वर्गमा टेम्पो र अटोरिक्सा चलाउनको लागि लाइसेन्स लिनुपर्ने अनिवार्य व्यवस्था गरिए पनि त्यस विरुद्धमा बाँकेमा टेम्पो र अटोरिक्सा सञ्चालन गरी यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराइरहेकाले अदालतमा मुद्दा दायर गरिएको हो। दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ। पश्चिम डायरीमा गुणस्तरीय शिक्षा प्रदानमा देखिएको चुनौती।
सबभन्दा हामीलाई चुनौती रहने भनेको शिक्षक व्यवस्थापन नै हो। त्यो हिजोका दिनमा पनि थियो, आज पनि विद्यमान छ र भोलि पनि त्यो रहने अवस्था देखिन्छ। त्यो गर्नका लागि अलिकति हामीलाई अझै पनि केही गाह्रो चाहिँ छ। अन्य विषयमा त अब अहिलेका भएका विद्यमान नीति ऐन कानुनहरूले पनि हामी समन्वय गरेर अगाडि बढ्न सक्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496623624, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363389।
भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू, प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081523795 र 521075।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तह पुनर्संरचना भइसकेपछि शिक्षामा गुणस्तरीयता थपिने विज्ञहरूले बताए तापनि नीतिको अभावमा काम सुरु हुन सकेको छैन। सङ्घीय नेपाललाई समृद्धि र गुणस्तरीय शिक्षाको आधार भने तापनि कार्यान्वयनमा चुनौती छ। पुनर्संरचना पछिको शिक्षाको बजेट र गुणस्तरीय शिक्षाका विषयमा कुराकानी गर्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद,
स्थानीय निकायहरू गाउँपालिका र नगरपालिकाहरूसँग समन्वय गरेर अब शैक्षिक गतिविधिहरूलाई हामी अगाडि बढाउँदैछौँ र अहिलेको तत्कालको सन्दर्भमा भन्यो भने अब अहिले शिक्षा कार्यालयको संरचना केही समयका लागि विद्यमान रहेको छ र शिक्षाका केही कर्मचारीहरू, शिक्षाको सम्बन्धित कर्मचारीहरूलाई हामीले स्थानीय निकायहरूमा खटन बटन गरेर खटाएर त्यही अनुसार चाहिँ स्थानीय निकायहरूसँग समन्वय गरेर सम्बन्धित स्थानीय निकायभित्र रहेका शिक्षण संस्थाहरूलाई व्यवस्थित गर्ने र तिनीहरूको सुसञ्चालन गर्ने कामलाई हामीले अगाडि बढाइसकेको अवस्था छ अहिलेको लागि।
अब यो समुदायमा सञ्चालित विद्यालयहरूको आर्थिक भार चाहिँ अब स्थानीय तहले नै लिने व्यवस्था छ कि या के छ व्यवस्था?
व्यवहार लिइराखेको थियो, त्यो व्यवहारलाई अहिले पनि त्यही किसिमले, जस्तो अब शिक्षक तलब भत्ता अनि निःशुल्क पाठ्यपुस्तकको रकम, छात्रवृत्ति लगायतका आदि रकमहरूमा जुन सङ्घीय हिसाबले नै जान्छ त्यो रकमहरू, जुन अब तलब भत्ता खुवाउनेदेखि लिएर जुन विद्यालयले जाने नियमित अनुदानहरू हो, त्यो भाग चाहिँ, त्यो रकम, बजेट रकम चाहिँ अहिले सिधै अब हामीले जुन दिइराखेको निरन्तर अनुदान थियो त्यो अनुदानलाई अहिले स्थानीय निकायहरूमा गएको छ। त्यस कारणले अब त्यो अहिले नेपाल सरकारकै अनुदान जुन जान्थ्यो त्यो अनुदान एउटा पाटो त्यहाँ छ स्थानीय निकायहरूमा, र अर्को अब स्थानीय निकायको आफ्नो स्रोतबाट उपलब्ध जे रकमहरू छ त्यसलाई उहाँहरूले अब स्थानीय निकायले थप चाहिँ के अरे अनुदान दिने अथवा थप संरचनाहरू निर्माण गर्नेदेखि लिएर अन्य शैक्षिक सामग्री लगायतका विविध विषयमा खर्च गर्न सक्नुहुन्छ उहाँहरूले, र त्यसको सँगसँगै अहिलेलाई अब त शिक्षक तालिमदेखि लिएर विभिन्न किसिमका यो अन्य कार्यक्रमहरू सँगसँगै अब निर्माण सम्बन्धी कार्यक्रमहरू यो अहिले अब शिक्षक कार्यालयको अहिलेको यो वर्षको बजेटमा यतै शिक्षक कार्यालयतर्फ भाग हुनाले त्यसलाई पनि हामीले स्थानीय निकायहरूसँग समन्वय गरेर त्यो रकमलाई चाहिँ अब कसरी खर्च गर्ने भन्ने विषयहरूमा हामी छलफलमा छौँ।
र अब यो स्थानीय तह पुनर्संरचना भइसकेपछि शैक्षिक गुणस्तर कायम गर्न कसरी सहज हुन्छ?
अब यसको दुईवटा पाटो छ। अब हाम्रो टिम मिल्न सक्यो र स्थानीय निकायमा निर्वाचित पदाधिकारीहरूको इच्छा चाहना यदि राम्रो रहन सक्यो शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने सवालमा भने यो हामीले हिजो हाम्रो पुरै जिल्ला हेर्नुपर्ने सन्दर्भमा अहिले हामीले एउटा मात्रै युनिटमा हामी एउटा जाने स्थानीय निकायमा राम्रो गर्न चाहने हो यदि भनेपछि त्यहीँको जनप्रतिनिधिले त्यही निर्णय गर्न सक्ने अधिकार भावनाले अब यसले अलिकति हामीलाई सहज पनि हुन्छ र राम्रो होला जस्तो पनि लाग्छ।
स्थानीय तहमा चाहिँ जनप्रतिनिधि आइसकेपछि आवश्यक नीति बजेट र कार्यक्रम नआउँदा चाहिँ तोकिएको काम गर्न पनि कठिनाइ उत्पन्न भएको छ, यस विषयमा चाहिँ के भन्नुहुन्छ?
छन् चुनौतीहरू छन्। अब टिचरको समस्या छ, विद्यालय छ, शिक्षक छैन, विद्यालय छ, भवन छैन, अब यस्ता यस्ता समस्याहरू छन्। केही अब सबभन्दा हामीलाई चुनौती रहने भनेको शिक्षक व्यवस्थापन नै हो। त्यो हिजोका दिनमा पनि थियो, आज पनि विद्यमान छ र भोलि पनि त्यो रहने अवस्था देखिन्छ। त्यो गर्नका लागि अलिकति हामीलाई अझै पनि केही गाह्रो चाहिँ छ। अन्य विषयमा त अब अहिलेका भएका विद्यमान नीति ऐन कानुनहरूले पनि हामी समन्वय गरेर अगाडि बढ्न सक्छौँ, त्यसले त्यति असहज होला जस्तो लाग्दैन। अब पछि सङ्घीय संसद प्रदेश सभाहरू बनिसकेको स्थितिमा त अझै सहज भइहाल्छ यसले।
अन्त्यमा चाहिँ अब सबै बालबालिकाको चाहिँ गुणस्तरीय शिक्षा पाउनु चाहिँ उनीहरूको अधिकार पनि हो, अब यो अधिकार प्रत्याभूत गर्न चाहिँ कसले कस्तो भूमिका निभाउनु पर्ला त?
अब सबभन्दा मेन कुरो त अब हामी सेवा दिने सेवा सुविधा दिने निकायहरूले हाम्रो सेवा सुविधा दिने प्रक्रियालाई अलिकति चुस्त दुरुस्त बनाउनु पर्दछ। त्यसमा हामीले केही गरेका पनि छौँ र केही गर्ने प्रयासमा पनि छौँ। यहाँबाट जाने होस् अथवा जाने स्थानीय निकाय पनि नेपाल सरकारकै अङ्गहरू भएको हुनाले स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयबाट जाने सेवा सुविधाहरूमा हामीले चुस्त दुरुस्त बनाएर समयमै जाने स्रोत साधन लगायतका आदि विविध विषयहरूमा हामीले समयमै यदि दिन सक्यो भनेपछि एउटा त्यहाँबाट हुन्छ। र अर्को कुरो अब जहाँ हामी जुन जुन पोइन्टमा बसेका छौँ, चाहे विद्यालयमा शिक्षकहरू हुनुहुन्छ, व्यवस्थापन समिति छ, र अब परम्परागत ढङ्गले अब रुटिन काम मात्रै गरेर पनि अब सम्भव होला जस्तो लाग्दैन। अलिकति फरक ढङ्गले नयाँ कार्ययोजनासहित र कमिटमेन्टसहित अब प्रतिबद्ध भएर लाग्नुपर्छ व्यवस्थापन समिति र शिक्षक साथीहरू पनि।
बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद र कमला हमाल। अब अर्को सन्दर्भ, हिजो 38 राष्ट्रिय शिक्षा दिवस तथा 51 अन्तर्राष्ट्रिय साक्षरता दिवस बाँकेमा पनि मनाइएको छ। सङ्घीय नेपाल समृद्धिको आधार स्तरीय शिक्षा सबैको अधिकार भन्ने नारासहित दिवसका अवसरमा हिजो जिल्ला शिक्षा कार्यालय बाँकेले विविध कार्यक्रम गरी मनाइएको हो। कार्यक्रममा 20 वर्ष काम गरेर अवकाश प्राप्त करिब 23 शिक्षकलाई सम्मान गरिएको छ। यस्तै आधारभूत तह अन्तर्गत कक्षा 8 अध्ययन उत्कृष्ट नम्बर ल्याउने 4 छात्र तथा छात्राहरूलाई सम्मान गरिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो। यसैबीच दिवसका अवसरमा शिक्षक महासङ्घ बाँकेले रक्तदान कार्यक्रम गरेको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वर्तमान कार्यसमिति पदाधिकारीहरूले 1 वर्ष यात्रा पार गरेका छन्। 2073 भदौ 2 साता सङ्घको नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित भएको थियो। 1 वर्षदेखि उद्योग वाणिज्य सङ्घको नेतृत्व नन्दलाल वैश्यले सम्हाल्दै आउनु भएको छ। उद्योगी व्यवसायहरूको छात्र सङ्घलाई नेतृत्व गरेको 1 वर्षमा आफ्नो कार्यसमितिले महत्त्वपूर्ण काम गरेको अध्यक्ष वैश्यको दावी छ। सद्भाव दैनिकमा खबर छ।
सवारी साधन वर्षै पछि यातायात कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ। नवीकरण नभए जरिवाना रकम बढ्दै जान्छ। नवीकरण देशभरका जुनसुकै यातायात कार्यालयबाट गर्न सकिने व्यवस्था छ। तर जिल्ला समन्वय समिति जुम्लाका सवारी साधन 5 वर्ष बितिसक्दा समेत नवीकरण बिनै चल्दै आएका छन्। आजको नागरिक पश्चिमेलीमा डिबी बुढाले लेख्नु भएको छ।
कोहलपुर क्षेत्रमा आवास अवस्थाको समावेता अध्ययनबारे हिजो अन्तर्क्रिया कार्यक्रम गरिएको छ। सेवा प्राली नामक एक गैर सरकारी संस्थाद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा कोहलपुर क्षेत्रको आवास अवस्थाको बारेमा गरिएको अध्ययनको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। मिशन टुडेमा खबर छ।
कोहरपुर नगरपालिकाभित्र चालु आर्थिक वर्षबाट सामूहिक आवास निर्माण सुरु हुने भएको छ। पहिलोपटक कोहलपुर नगरपालिकाको मैटहावामा 10 बिघा क्षेत्रफलमा सामूहिक आवास निर्माण हुन लागेको हो। सेवा प्रालीले 2 चरणमा 10 बिघा जमिनमा 365 घर निर्माण गर्न लागेको हो। यो आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
आसन्न 8 राष्ट्रिय खेलकुद प्रतियोगिता 2075 लक्षित गरी नेपालगञ्जमा भारोत्तोलन एकाडेमीको अन्तर्राष्ट्रिय स्तरको भवन निर्माण कार्यलाई तीव्रता दिइएको छ। 2073 असार 14 गते पूर्व प्रधानमन्त्री झलनाथ खनालले भवनको शिलान्यास गर्नुभएको थियो। शिलान्यास लगतै भवन निर्माण कार्य थालेको उपभोक्ता समितिले 14 महिनाको अन्त्यतिर 35 लाख रुपियाँको कार्य सम्पादन गरेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। पश्चिम डायरीमा भ्रष्टाचार नियन्त्रणको उपाय
अलिकति अनुगमनलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्छ, कडाभन्दा कडा कारवाही गर्नुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोहलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10, कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483553।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। विभिन्न स्थानीय तह, गाउँपालिका र नगरपालिकाहरूमा भ्रष्टाचार नियन्त्रणका लागि पहल सुरु गरिएको छ, जस अन्तर्गत भ्रष्टाचार विरुद्ध गोलबद्ध हुँदै म घुस खाँदिन, दिदिनँ र मेरो माताहतका कार्यालयमा पनि भ्रष्टाचार गराउन दिँदैन भन्ने बाँकेमा सामूहिक प्रतिबद्धता गरिएको छ। यसैबीच हामीले भ्रष्टाचार नियन्त्रणको उपायबारे विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइ सङ्कलन गरेका छौँ। सुनौ साथी सम्बुद्धहरूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
ईश्वरी प्रसाद पौडेल। भ्रष्टाचार नियन्त्रण गर्नलाई जिम्मेवार व्यक्तिले राम्रोसँग निगरानी राख्नुपर्छ। जिम्मेवार व्यक्तिले निगरानी राखेन भने काम गर्ने व्यक्तिले राम्रो काम गर्दैन, राम्रो काम नगर्दाखेरि भ्रष्टाचार अगाडि फैलाउँछ। भ्रष्टाचारलाई सक्दो कानुनी दायरामा लिएर आएर कडाभन्दा कडा तिनीहरूलाई कारवाही गर्नुपर्छ।
जगदीश प्रसाद वैश्य। भ्रष्टाचार नियन्त्रण सबभन्दा ठुलो कुरो संस्कारको हो। मानिसले जबसम्म आफ्नो संस्कार बानी सुधार्दैन, भ्रष्टाचार कहिले पनि नियन्त्रण हुँदैन। त्यो नियन्त्रण गर्नलाई एउटै कुरा मात्रै प्रशासन संस्कार जो शिक्षा को नीति क्षेत्र विशेष बदलाव हो संस्कार विशेष दिए
रत्नापुरा कार्यालय में जहाँ मेन मेन ठाव में आउँदा खेरि चाहिँ दुख नै पाइराखेको छ आफ्नो काम नबन्दा खेरि हैन अनि जब जनतालाई काम बन्दैन भने कसरी काम बनाउनु पर्छ छिटो छरितो भनेर उसले पैसा दिन नै बाध्य हुन्छ त्यो रोक्नको लागि काम बन्नु पर्यो मेन जनताको
दिनेश राज शर्मा झ्यालको अगाडिपट्टि स्क्रिनमा डिजिटल प्रणालीबाट अबको पालो यति नम्बरको सेवा गराएको छ भन्ने खालको झ्यालमा डिजिटल प्रणाली राखिदिने हो भने सायद यो भ्रष्टाचार पूर्ण रूपमा अन्त्य हुन्छ
रामेन्द्र शर्मा अनुगमन गर्ने जुन निकायहरू छ त्यो पनि अलिकति फितलो छ अनि अलिकति अनुगमनलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्छ कडाभन्दा कडा कारवाही गर्नुपर्छ त्यसमा के हुन्छ भने अरू मान्छेले हेरेपछि डराउँछ मान्छे
पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले हिजो बाँकेको खजुरा गाउँपालिकामा रहेको कृषि फार्मको निरीक्षण गर्नुभएको छ राज्यमन्त्रीले खजुरा तीनमा रहेको युवा कृषक प्रेम खरेलले सञ्चालन गरेको कृषि तथा पशु उद्यम विकास केन्द्र एग्री एन्ड लाइभ स्कट टुरिज्म फर्म गाउँघाटमा रहेको चरण तथा घाँसी बाली बिउ वृद्धि फर्म र खजुरामा रहेको कुखुरा विकास फर्ममा अवलोकन गर्नुभएको आजको सद्भावमा खबर छ
मानव बेचबिखन ऐन 2064 प्रभावकारी कार्यान्वयन गर्न सबै सरकारवाला निकाय संवेदनशील हुनुपर्ने हिजो नेपालगञ्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् आज हिजो नेपालगञ्जमा साथी संस्था र प्लान इन्टरनेसनलले आयोजना गरेको मानव बेचबिखन ऐन 2064 कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् यसैबीच बाँकेमा बैजनाथ गाउँपालिकामा डिजिटल नागरिक बडापत्रका लागि पहल गर्ने र सबै वडा कार्यालयहरूमा 15 दिनभित्र नागरिक बडापत्र राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोगमा बाँस नेपालगञ्जले हिजो गाउँपालिकामा आयोजना गरेको समन्वय बैठकमा यस्तो कुरामा प्रतिबद्धता व्यक्त गरिएको हो यसैबीच मधुरिया नेपाल कला केन्द्र काठमाडौँले हिजो बाँकेमा शाखा पुनर्गठन गरेको छ कलाकार सुन्दर गुरुङको अध्यक्षतामा र मधुरिया नेपाल कला केन्द्र काठमाडौँका केन्द्रीय अध्यक्ष प्रदीप लामा बमजङको उपस्थितिमा बाँकेमा पनि शाखा पुनर्गठन गरिएको हो
उद्योग वाणिज्य सङ्घ गुलेरिया बर्दियाको आसन्न अधिवेशनका लागि दुईवटा प्यानल कडा प्रतिस्पर्धामा उत्रिएका छन् सङ्घका प्रथम उपाध्यक्ष र कोषाध्यक्षले दुईवटा प्यानल मार्फत उम्मेदवारी दिने तयारी गरेसँगै सङ्घको अधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने देखिएको हो आजको अन्नपूर्ण पोस्टमा खबर छ
टिकापुरको लम्कीचुहा नगरपालिकाको प्रथम नगरसभा आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम पारित भएको खबर नागरिक पश्चिमेलीमा छ जुम्लाको त्रिवेणी धाममा सञ्चालन भएको विश्व कल्याण कोटिहोम महायज्ञबाट 29 लाख नगद सङ्कलन भएको खबर प्रकाशित भएको छ जिल्ला अस्पतालको भौतिक संरचना सञ्चालनका लागि सञ्चालन ल्याएको कर्सर उद्योगका कारण ध्वनि प्रदूषण बढेको छ यो मुगुको खबर हो मुगुकै अर्को खबरमा छायानाथ नगरपालिका वडा नम्बर 8 बिहारी गाउँमा भालुको आक्रमणबाट एक महिला घाइते भएको खबर नागरिक पश्चिमेलीमा प्रकाशित छ
कैलालीमा अझै पनि 4% बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेका छन् विद्यालय जाने उमेर पुगेका उनीहरू विविध कारणले विद्यालयको पहुँचसम्म पुग्न नसकेका हुन् खास गरी विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जनाइएको छ आजको पश्चिम टुडेमा खबर छ
जिल्ला समन्वय समिति बर्दियाले ढुङ्गा गिट्टी र बालुवा उत्खनन तथा निकासी ठेक्का दुई पटक रद्द गरेको छ पुरानै अङ्कमा पुनः बोलपत्र आह्वान गरेको भन्दै खोलिएको टेन्डर रद्द गरिएको जीससले जनाएको छ कान्तिपुरमा खबर छ
पश्चिम डायरीमा अब नागरिक मत अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापन गर्ने उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ सुनौ नेपालगञ्ज 10 आदर्श नगरका अभय कुमार बस्नेतको विचार
अब सर्वप्रथम त हस्पिटलबाट निस्केको फोहोरको व्यवस्थापनको लागि हस्पिटलले चाहिने नेपालगञ्ज उपमहानगरपालिका अनि अब पुरानो अब जिल्ला विकाससँग समन्वय राख्नुपर्ने हो अब त्यस्तो भएको स्थिति छैन उहाँहरूसँग समन्वय राखेर कुन ठाउँमा चाहिने डम्पिङ साइट बनाउने हो कहाँ फोहोर फ्याल्ने हो कसरी व्यवस्थापन गर्ने हो त्यस सन्दर्भमा चाहिने हस्पिटलको चाहिने अब म्यानेजिङ डाइरेक्टरज्यूले चाहिने भेरियन्जलको चाहिने मेडिकल सुपरिन्टेन्डेन्ट मेयर र उपमेयरज्यूहरू समन्वय राखेर नगरपालिकाभित्र जुन दुर्गन्धित भइरहेको छ यसको निराकरण हुन्छ जस्तो मलाई लाग्छ
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
चौरस तस्करीमा पाकिस्तानी नागरिकको संलग्नता भएको बाँकेमा खुलासा, नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध लिखित सामूहिक प्रतिबद्धता,
बर्दियामा मात्रै बाढीबाट 1.25 लाख मानिस प्रभावित, बाँकेको हिर्मिनियाबाट 3 गोलिया सालको काठ बरामद,
कैलालीको कैलारीमा निर्माण पूरा नहुँदै करोडौंको स्वास्थ्य भवन जीर्ण, जाजरकोटमा बेलायती स्वयंसेवीले विद्यार्थीलाई अङ्ग्रेजी सिकाउँदै,
र कञ्चनपुरको मजगाउँ विमानस्थल सञ्चालनका लागि दबाव, रुकुमको तातोपानी संरक्षणका लागि 1 लाख विनियोजन।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज भाद्र 24 गते शनिबार, सेप्टेम्बर 9 तारिक आश्विन कृष्ण तृतीया तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।